नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म अर्जुन पोखरेल। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी संविधान संशोधनबारे छलफल गर्दैछौ। मधेस केन्द्रित दलको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने कि नगर्ने भन्ने विषयले यति बेला राजनीति दुई ध्रुवमा विभाजित भएको छ। संविधान निर्माणदेखि नै असन्तुष्ट दललाई मूल प्रवाहमा ल्याउन संविधान संशोधन गर्नुपर्ने पक्षमा सरकार पक्षीय दलहरू दृढ देखिए पनि विपक्षी एमाले औचित्यहीन भन्दै विरोध गरिरहेको छ। संघीय गठबन्धनले दिएको 15 दिने अवधि सकिन 3 दिन मात्र बाँकी रहँदा सरकारले 4 विषयमा संशोधन प्रस्ताव दर्ता गर्ने काम अन्तिम चरणमा पुर्याएको जनाएको छ। तर आन्दोलनरत पक्षले 4 विषयले मात्र आफ्नो माग पूरा नहुने बताएको छ। संविधान संशोधनका लागि छलफल कसरी अगाडि बढ़िरहेको छ? एमालेको समर्थन बिना दर्ता हुने संशोधन प्रस्ताव पारित होला? 15 दिने अल्टिमेटम पछि मोर्चा कसरी अगाडि बढ्छ लगायतका विषयमा हामीले संघीय समाजवादी फोरम नेपालका सचेतक डाक्टर शिवजी यादवसँग कुराकानी गर्नेछौ। डाक्टर शिवजी यादवसँगको कुराकानीमा हुनुहुन्छ साथी प्रकाश ढकाल।
तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा स्वागत।
धन्यवाद।
तपाईँहरूले चाहिँ संविधान संशोधनको लागि सरकारलाई 15 दिने अल्टिमेटम दिनुभएको थियो र 15 दिने अल्टिमेटम सकिन 3 दिन मात्र बाँकी छ। यस अवधिमा संविधान संशोधनको लागि सरकारसँगको छलफल औपचारिक अनौपचारिक कसरी अगाडि बढिरहेको छ?
धन्यवाद। यहाँले भनेको कुरो हो, हामीले चाहिँ ज्ञापन पत्र बुझाउँदाखेरि 15 दिन अल्टिमेटम दिएका थियौँ। अब पहिला यो सरकार बनेको संविधान संशोधनकै लागि हो, 3 बुँदे सहमति भएर यो सरकार जुन गठन भयो यसको मुख्य काम नै यो हामीसँग भएको जुन सहमति हो त्यो कार्यान्वयन गर्नु र त्यो कार्यान्वयन तहत चाहिँ अब संविधान संशोधन गर्न उहाँहरूले विधेयक तयार गरेर विधेयक ल्याएर चाहिँ संसदमा प्रस्तुत गर्ने मुख्य काम सरकारको हो। तर सरकार गठन भएपछि यो बीचमा विभिन्न कारणले अब चाडपर्व भयो, त्यसपछि 2-3 अब भिजिट अब इन्डियाको प्रधानमन्त्रीको त्यस्तो बिम्स्टेक र यता अब अर्को चाहिँ उहाँको राजकीय भ्रमण इन्डिया भएपछि यो सबैले समय खायो, 3 महिना 100 दिन त्यत्तिकै बित्यो। त्यसपछि हामीले अब चाहिँ भएन, यो चाडपर्व पनि सकियो, सरकार चाहिँ किन कुनै पनि किसिमको अग्रसरता लिएन भनेर हामीले 15 दिनको अल्टिमेटम दिएका थियौँ। ल ठिक छ, समय बित्यो, अब चाहिँ 15 दिनमा गर्नुहोस् भनेर हामीले दिएका थियौँ। यो 15 दिनको बीचमा उहाँहरूले आफ्नो 3 दलमा छलफलको तीव्रता चाहिँ अलि देखियो, 3 दलमा चाहिँ छलफल चाहिँ भयो, तर हामीसँग खासै छलफल अझै पनि भइसकेको छैन। किनभने हामीसँग छलफल हुने भनेको त ठोस एजेन्डामा यो होमवर्क भयो भने होमवर्क गरेर बुदागत हिसाबले नै अब छलफल गर्ने हो, त्यो चाहिँ छलफल हुन सकेको छैन। अब अहिले यहाँ त्यो बुदागत हिसाबले कुरो नआउँदासम्म, त्यो छलफल नबढेसम्म र आन्दोलनका जुन घाइतेहरू थियो तिनीहरूकै औषधि उपचारवाला कुरोमै अल्झिरहँदासम्म नि यति छिटो उहाँहरूले ठोस एउटा निष्कर्षमा पुर्याउनु होला जस्तो मलाई लाग्दैन।
सरकारले 4 विषयसँग चाहिँ जस्तै राष्ट्रसभामा प्रतिनिधित्व, नागरिकता, सीमाङ्कन र भाषाको विषयलाई चाहिँ मुख्य आधार मानेर संशोधन प्रस्ताव दर्ता गर्छु भनेर प्रधानमन्त्रीले सार्वजनिक रूपमा व्यक्त गरिरहनु भएको छ। पछि तपाईँहरूसँग यी विषयमा संशोधन गर्छौँ भनेर त सरकारले छलफल गरे छैन भन्नु तपाईँले?
वास्तवमा भन्नुहुन्छ नि बुदागत हिसाबले उहाँ त जबसम्म औपचारिक कुरो हाम्रो भइहाल्दैन, औपचारिक भेटघाटमा औपचारिक उहाँहरूको एजेन्डा लिएर आएर ल यो हाम्रो बुदा हो भनेर भन्नु न तबसम्म कसरी भन्ने? अब यस्ता गफ त चिया गफ त धेरै भएको छ, यो संविधानको यो चिया गफ त ले यो जग्गा हसाई भएको छ। किन भनेदेखि यस्तै यो गर्छु त्यो गर्छु भन्दै भन्दै पहिलो संविधानलाई कहाँ पुर्यायो, सहमति भएको कुरोलाई पनि त्यसमा भएको समेतलाई पनि कहाँ पुर्याएर कसरी संविधान जारी गरे जसमा हामीले नि अब त्यसमा सहभागी नै हुन पाएनौँ, अहिलेसम्म नि हस्ताक्षर त्यसमा गर्न सकेका छैनौँ। बाँकी ल ठिक छ, त्यसमा जे जति भयो अहिलेसम्म मिलेका कुरो त्यसलाई समेटेर नयाँ कुरोहरू गर्नुपर्ने गरेर सबैको सहमतिबाट राष्ट्रिय सहमतिबाट जुटाएर देशलाई एउटा अग्रगामी निकास दिनलाई एउटा जे होस् फड्को त देशले मारेको छ नि राजनीतिक रूपमा। संसारमा अहिलेसम्म जुन किसिमको एउटा पुरानो विचारधारा अन्तर्गतको एउटा जकडिएको एउटा जुन संस्था थियो त्यसलाई एउटा भनौ न त्यसबाट त एउटा निकास दिएर गणतन्त्रमा त प्रवेश गरेको छ। हो यो गणतन्त्रलाई फलदायी ढङ्गले युज गरेर यो व्यवस्थालाई बढीभन्दा बढी यसका चाहिँ जे प्लस छन् त्यो चाहिँ हामी संसारमा सबभन्दा नौलो गणतन्त्र भएको देशले एउटा उदाहरण दिने खालको संविधान जारी गरेर सहमतिबाट अगाडि त बढ्नु पर्यो नि, त्यसमा चाहिँ बढ्ने खालको वातावरण अहिलेसम्म उहाँले मिलाउन सक्नु भएको छैन।
सरकारले छलफलै नगरिकन किन त्यो संविधान संशोधनको प्रस्ताव चाहिँ दर्ता गर्छु भनेको तपाईँहरूको कुरो सुन्दा त अब 15 गतेको जुन तपाईँहरूको अल्टिमेटम सकिन्छ त्यो अवधिसम्म पनि संशोधन प्रस्ताव नआउने जस्तो पो देखियो त, किनकि तपाईँहरूसँग छलफल नगरिकन औपचारिक वार्ता र टुङ्गोमा नपुगिकन संशोधन प्रस्ताव दर्ता गर्नुको त अर्थ नरहला।
पनि यहाँ कुरो के भयो भनेदेखि के जुन किसिमको चर्चा सुनियो मैले हिजो नै जुन किसिमको गर्जन मैले एमालेको देखेँ त्यसले त के मलाई आभास भयो भनेदेखि अहिले पनि उहाँहरूको तीन दलकै कुरो मिलिसकेको छैन। तीन दल एक ठाउँमा त्यहाँ नहुँदासम्म संविधान संशोधन हुने सम्भावना छँदै छैन। हो एउटा थ्योरिटिकल भनौँ न एमाले सिङ्गल एउटा दल अथवा एक दुईवटा सानो दलहरू बाहिर रहे पनि थ्योरिटिकली यो हुने जस्तो देखिन्छ, तर थ्योरिटिकल र त्यसले प्र्याक्टिकलमा पुर्याउन गाह्रो छ। किनभने त्यहाँ चाहिँ नि त्यो प्र्याक्टिकलमा त्यसलाई त्यो दललाई बाहिर राखेर अगाडि बढ्ने बेलामा यदि एमाले जस्तो एउटा ठुलो दलले उसले प्रतिष्ठाको विषय बनाएर उसले पनि अब कुनै पनि हामीलाई यसमा सोधकोस भएन, हामी चाहिँ नि चाहँदा चाहँदै पनि ठिक छ आफ्नो रिजर्भेसन राखेर आफूले गरेको ठिक छ, अब हामीले जति गरे गऱ्यो अब यसमा चाहिँ नि हाम्रो पनि केही ओनरसिप होस् भन्ने खालको सोच त कता न कता त्यो दलको पनि होला नि। किनभने यो दल देशमा राजनीति गर्न त सबै दललाई इच्छा छ, त्यसमा पनि यो अस्थापित यो अवस्थामा पुगिसकेको दल त्यहाँबाट त नखस्को भन्ने चाहना होला, त्यसको लागि त उहाँहरू पनि निश्चित रूपमा मधेसमा जुन उहाँहरूको साख घटेको छ त्यसलाई करेक्सन गर्ने मौका पनि यही हो। त्यसले गर्दा त्यो करेक्सन गर्नलाई पनि उहाँहरू भित्रबाट आतुर हुनुहुन्छ तर बाहिर चाहिँ नि अर्कै कुरो देखाएको छ। त्यसले गर्दा मलाई लाग्छ उहाँहरू त्यस त्यो खोजमा हुनुहुन्छ, मिलन बिन्दुको खोजमा हुनुहुन्छ। उहाँ तीनवटा दल मलाई लाग्छ अब हप्ता 10 दिन अझै यी तीनवटा दलकै उसमा चाहिँ लाग्ला कुरो चाहिँ ठोस रूपमा केही नआउला।
भनेपछि तपाईँको कुरो सुन्दाखेरि त हामीसँग भन्दा पनि सरकारले विपक्षी एमालेलाई चाहिँ बढी विश्वासमा लिएर संविधान संशोधनको कुरो चाहिँ अगाडि बढाए हुन्थ्यो भने तपाईँहरूको मनसाय देख्यो, किनकि तीन ठुला दल नमिलेसम्म संविधान संशोधन हुँदैन। इनकेस संसदमा गणित पुगेर सङ्ख्या पुगेर संशोधन भए पनि त्यसको चाहिँ राजनीतिक औचित्य रहन्न भन्ने कुरातर्फ तपाईँहरू सचेत भएको देखियो।
होइन, यो सचेत हामी के मामलासम्म छौँ भनेदेखि हामीले नि बुझिरहेछौँ आन्दोलनको रापताप हामीलाई जुन किसिमले सम्झेको थियो यो अवस्थामा भएको एउटा भनौँ न हाम्रो चाहिँ नि दलीय हिसाबमा हामीले त एक किसिमको त्यो दिन्छौँ भनेदेखि यहाँ जे भए पनि नि यत्रो दिनसम्म राजनीति गरिसकेको दल जुन छ त्यसको पनि त आफ्नो नि क्रेडिट लिने त्यो त होला जनताको उसमा नि स्थापित हुनलाई, त्यसको लागि यदि उसले ठाउँ नै पाएन भनेदेखि त सहमतिमा त अगाडि फेरि काम गर्नलाई त गाह्रो हुन्छ नि। त्यसले गर्दा हामी चाहिँ कसैलाई पाखा लाउने पक्षमा छैनौँ, हामी त जोड्ने पक्षमा छौँ, सँगै आओस् मेरो चाहना यस्तो छ, मधेसीको चाहना पनि त्यस्तो छ, यसमा चाहिँ नि जे जति भूल भयो भूल स्वीकार गरेर सबै जोडियुन् आउन् भने मधेसी दलको पनि छ। मधेसीले पाखा लाउन खोजेको होइन, सरकार भन्ने कसको बन्छ कसको रहन्छ त्यो त नि बहुमतले चलाउने सरकार हो, त्यो चाहिँ एउटा पाटो हो, तर संविधान संशोधनको उसमा चाहिँ चाहना हाम्रो पनि छ ती सबैको सहमतिबाट होस्।
संविधान संशोधनमा एमालेको स्ट्यान्डको बारेमा त तपाईँले भनिहाल्नुभयो एमाले पनि सहमतिमा आओस् भनेर, तपाईँहरूले चाहिँ संविधान संशोधनको लागि सरकारले प्रस्ताव दर्ता 4 विषयमा गर्छु भन्दाखेरि त्योभन्दा पहिले चाहिँ तपाईँको अध्यक्ष उपेन्द्र यादवले चाहिँ हामी 4 विषयको संशोधन मान्दैनौँ, जुन 11 मोर्चाले माग प्रस्तुत गरेको छ बहुराष्ट्रिय राज्य हुने सहितको स्वायत्त प्रदेशहरू चाहिँ स्वायत्त हुने प्रदेश सहितको जुन तपाईँहरूको माग छ त्यो अनुसार नै हुनुपर्छ भन्ने कारणले सरकारलाई पनि असिलो परेको अनि त्यसमाथि एमाले पनि त्यो प्रस्तावबाट चाहिँ बिच्केको हो कि
होइन। म यो सब कुरो तपाईँले जुन भन्नु राजनीतिमा कुराहरू त थुप्रै राख्न होला, अब अध्यक्षजीले कुन प्रसङ्गमा कहाँ भन्नुभयो मैले त सुनेको छैन। हो एजेन्डामा नि अब 26 माग लिएर हामी आन्दोलन गरेको हो नि, माग त थुप्रै छ तर त्यसमा चाहिँ नि 26 माग यहाँ प्रस्तुत नि यी 4 बुदामा समेटिएला भन्ने नि त छैन, भनेपछि बुदा बढी पनि हुन सक्छ सहमतिको लागि नि कंक्रिट रूपमा अहिले यति बुदामा सहमति हुन सक्छ बुदा घटी पनि हुन सक्छ त्यो बुदा नि चार होला पाँच होला आठ होला के होला त्यसमा कुरो चाहिँ कंक्रिट रूपमा आउनु पर्यो त्यो जबसम्म त्यो कुरो कंक्रिट रूपमा यो कुरो चाहिँ नि देखिँदैन तबसम्म हाम्रो सहमति उहाँले भनेको कुरोको त्यो जिस्ट त्यो होला जस्तो लाग्छ नत्र यो चार बुदा हामी मान्दैनौँ यतिले मात्रै मान्दैनौँ भन्ने कुरो जुन भन्नुभएको छ नि यसले यसरी अर्थ्याइया हो त्यो चाहिँ छैन होला जस्तो लाग्छ मलाई
त्यो औपचारिक अनौपचारिक त्यो चार वा पाँच सात जो कति बुँदा हुन्छ त्यसको लागि त अनौपचारिक ढङ्गले तपाईँहरू जस्ता नेताहरू जसले चाहिँ पार्टीलाई लिडिङ गर्नुहुन्छ केही चाहिँ कानुनसँग पनि सरोकार राख्नुहुन्छ दखल राख्नुहुन्छ यो विषयमा त केही खाका बनाउनु भयो होला नि त सरकारसँग सरकारलाई सुझाव दिने मान्छेहरूसँग नेताहरूसँग औपचारिक अनौपचारिक छलफल पनि भइरहेको होला
होइन यो खाका तपाईँले भन्नुभयो नि आन्दोलनरत दल र हाम्रा मोर्चा भनौँ न गठबन्धन उहाँहरूको त निरन्तर आफ्नो आन्दोलनको तयारीको क्रममा एजेन्डाहरू जुन तयार गर्ने गरिन्थ्यो त्यसमा त छलफल भएकै हो बुदाहरू तयार भएकै हो त्यो आन्दोलनरत दलको बुदाहरूकै र डिमान्डकै ज्ञापन पत्र बुझाउँदा पनि ती सब कुराहरू भन्यो त्यसैको
सरकारसँग वा सत्तारूढ दलहरूसँग र विपक्षीसँग पनि त्यो ढङ्गले छलफल हुनु पर्यो
होइन त्यसको लागि त आउनु पर्यो नि उहाँहरूले औपचारिक रूपमा बोलाउनु पर्यो नि औपचारिक रूपमा अस्ति चाहिँ केही बोलाउनु भयो एकचोटि एक हप्ता पहिला जस्तो लाग्छ मलाई त्यतिखेर खासै के भन्नुहुन्छ भने त्यो तीन बुधे जुन सहमति भएको थियो त्यसमा संशोधन भन्दा पनि बढी चाहिँ त्यहाँ त्यो घाइतेहरूको औषधि उपचार बालामा जुन अल्झि उहाँले अल्झिनु भएको थियो त्यसैको कुरोमा चाहिँ अल्झिनु भयो र फेरि पनि केही जुन दियो त्यसमा चाहिँ नामहरू जुन फेरि एनाउन्स गरियो क्षतिपूर्ति दियो त्यहाँ फेरि पनि त्यहीँ उहाँहरू अल्झिनु भयो त्यहीँ पनि पुरा गर्न सक्नु भएन भनेपछि संशोधन वाला कुरोमा त उहाँहरूले नि होमवर्क गरेर ल्याउनु नै भएको छैन हामीसँग कुरै पुर्याउनु भएको छैन उहाँहरूले हामीहरूसँग यहाँले भने जस्तो नि चार बुदामा यो संशोधन हामी ल्याउँदैछौँ भनेर कुरो हामीलाई नि नन पेपर दिए पनि भए पनि नि हामीले एउटा आधार त हुन्थ्यो नि हो उहाँहरूको नन पेपर यस्तो छ यहाँले भनेको जस्तो हाम्रो लेभलमा एउटा चाहिँ कुरा गरेर भित्र चाहिँ त्यो कुरोलाई हामी माझ्थ्यौँ इभन त्यहाँसम्म पनि कुरो भएको छैन त्यसले गर्दा जतिसुकै सरकारले त्यो ढिडोरा भन्छ हाम्रो मधेसमा त्यो ढ्याङ्ग्रो पिटे पनि नि यो संशोधनवाला प्रस्ताव आज भोलिमा आउनेवाला छैन यसले केही टाइम लिन्छ
भनेपछि तपाईँहरूको 15 गतेको अल्टिमेटम टर्छ भन्नेमा तपाईँहरू विश्वस्त जस्तो पो देखियो त
15 त लगभग मलाई लाग्छ टरि नै सक्यो आज भोलि नै होला 15 तिन दिन बाँकी छ 15 गतेसम्म थियो हो तिन दिन बाँकी छ 12 हो आज 15सम्ममा उहाँले त्यही भोलि म प्रस्ताव ल्याउँछु पर्सि ल्याउँछु आजैको क्याबिनेटबाट आउने कुरो पनि थियो होइन भोलि फेरि बस्दैछ भनेपछि नि मलाई लाग्छ 15सम्म नन पेपर हिसाबले केही चाहिँ नि यस्तो खालको सरकारबाट नि आयो निर्णय नै गर्नलाई जबसम्म यो एकातिर एमाले मानिरहेको छैन तिन पक्षको आफ्नै कुरो मिलिरहेको छैन उता पनि मिलाउन सकिएन बाँकी कम्तीमा उसले नमाने पनि जोसँग म सहमति गरेका छु त्यसले मान्ने खालको एउटा चाहिँ भोटिङ हुँदाखेरि त्यसमा सहभागी गराउने खालको वातावरण बनाएर सहमतिबाट ल्याएर संशोधन प्रस्ताव ल्याउन पायो भनेदेखि केही त हुन्थ्यो फेल हुन्थ्यो पास हुन्थ्यो त्यसको लागि मलाई लाग्छ उहाँले नि केही त नन पेपर तयार गर्नुहोला त्यो नन पेपर पर्सिसम्म नि उहाँले केही प्रस्तुत गर्नुहोला तर ठोसै रूपमा पासै हुने गरी नि क्याबिनेटले पर्सिसम्म नि ल्याइहाल जस्तो लाग्दैन मलाई
अनि संशोधन प्रस्तावको जुन कुरा छ तपाईँहरूले चाहिँ यसलाई बढी पास हुने भन्दा पनि मधेसी दलका दलको तर्फबाट चाहिँ बढी दर्ता मात्र गरिदिए हुन्थ्यो भन्ने मनसायबाट पनि बढी प्रेरित भएका कारणले पनि समस्या भएको हो कि किन तपाईँहरू चाहिँ एमाले मधेस केन्द्रित दलका केही नेताहरूले चाहिँ एमाले जेसुकै गरोस् तर पहिला प्रस्ताव त ल्याउन भनेको कुरा चाहिँ बढी सुनिन्छ
होइन यो कुरो के हो भनेदेखि नि यहाँले जुन भन्नुभयो हाम्रो चाहना चाहिँ नि यो दर्ताको लागि देखाउनको लागि दर्ता गरियोस् भन्ने चाहना होइन यो चाहिँ चाहना दल जुन सरकारमा बसेको छ त्यसको हुनसक्छ किनभने त्यसले कम्तीमा दर्ता गर्यो भनेदेखि केही दिनसम्म आफ्नो सत्ता लम्ब्याउनलाई एउटा एजेन्डा बन्छ म यति चाहिँ नि ओनरसिप लिएको थिएँ म यति चाहिँ त्यो दललाई मनाउन नसके पनि म यो कुरो त ल्याएँ नि सहमति जुन त्यो गरेँ नि भनेर बार्गेनिङ गर्नलाई सत्ता लम्ब्याउनलाई उहाँको चाहना हुनसक्छ हाम्रो चाहिँ पटक्कै चाहनै होइन हाम्रो त चाहना के हो जे ल्याउनुहुन्छ त्यो पास हुनु पऱ्यो नि दर्ता मात्रै गरेर त भएन नि पास हुनु पऱ्यो कसरी गराउनुहुन्छ त्यो सरकारको काम हो, तर हाम्रो काम त संविधान संशोधन गराउनु न हो, संशोधन गराउनुले आन्दोलन गरिरहेछौँ नि, यो जनताले देखाउनुले मात्र हामीले लडिरहेछौँ, तपाईँले पाउनु भएन, हामीले त गरिरहेछौँ गराउ देखाउनलाई त हाम्रो गरेको होइन, हामी त संशोधन गराउनेलाई जो हुनेवाला छ त्यो कुरो ल्याउनुहोस्, सही कुरो ल्याउनुहोस्, बाँकी नमिलेका कुरामा फेरि माझ्दै जाउँला गर्दै जाउँला भनेर नि जाने हो। त्यसले गर्दा उहाँले नि कति ल्याउनुहुन्छ भन्ने जुन हाम्रो भनाइ छ त्यो ल्याउने भनेको मिल्ने पास हुने कुरो ल्याउने हो नि, कसैले यदि भन्छ होइन दर्ता त कम्तीमा गरोस् भन्ने कुरो त्यसको पछाडि पनि त्यही रहस्य हो, कम्तीमा के कुरो ल्यायो त भन्ने कुरो ल्याइ त हाल्छ, ल्याएपछि छलफल त हुन्छ, त्यसपछि त्यसबाट माजिन्छ, त्यो साइकोलोजीले पनि भने होला कसैले, तर चाहना चाहिँ नि जसले जसरी भने तापनि पास गराउने नै चाहना हो हाम्रो, चाहिँ नि दर्ताको लागि दर्ता चाहिँ नि नामको लागि दर्ता मात्रै गराओस् भन्ने चाहना होइन।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँ कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी संविधान संशोधनबारे छलफल गरिरहेका छौं। कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डाक्टर शिवजी यादवसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा भएको प्रगतिबारे छलफल गरिरहेका छौं। कार्यक्रममा हुनुहुन्छ साथी प्रकाश ढकालका साथमा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डाक्टर शिवजी यादव।
जस्तै यो अलिकति विषय केन्द्रित भएर कुरा गरौँ, यो मुख्य कुरो चाहिँ मधेसी मोर्चाको मागको रूपमा रहेको सीमाङ्कन प्रदेश चाहिँ तराईका जिल्लालाई मात्र समेटेर दुईवटा प्रदेश बनाउनुपर्छ भनेर चाहिँ मधेसी मोर्चाको पुरानो माग हो, पहिलेदेखि राखिरहेको माग, र अहिले चाहिँ विशेष गरी त्यो विषय चाहिँ 5 नम्बर प्रदेशमा गएर अड्किएको छ। 5 नम्बर प्रदेशको चाहिँ पहाडी जिल्लालाई विभाजन गर्ने कि भनेर प्रधानमन्त्रीले चाहिँ प्रस्ताव गरेको हामीले सार्वजनिक सञ्चार माध्यमबाट सुन्ने गर्छौँ, तर त्यतिले मात्र पुग्दैन भनेर चाहिँ प्रधानमन्त्रीकै के हुँदैन भनेर प्रधानमन्त्रीकै पार्टी विपक्षी एमाले त्यसलाई कडा रूपमा पनि प्रस्तुत गरेका छ, र मधेसी मोर्चाले पनि त्यसलाई चाहिँ सहज रूपमा स्वीकार गर्न नसकेको, यो अतिवादको भुमरी भन्छन् नि, यता मधेसी मोर्चा दुई प्रदेश हुनै पर्ने भन्ने, तराईका जिल्लालाई मात्र छुट्याउनै पर्छ भन्ने, यता अरू दलहरू चाहिँ त्यसबाट छुट्याउनु दिन नहुने, यस्ता कारणले पनि समस्या परे हो कि
होइन। अब यहाँले जुन भन्नुभयो वास्तवमा अतिवादको भुमरी हामीले पारेको होइन, हाम्रो त एजेन्डा अझ दुई प्रदेश तपाईँले भन्नुभयो, हाम्रो एजेन्डा त समग्र मधेस प्रदेशको कुरा थियो, किनभने विभेद गर्दाखेरि नि त्यसरी नि आधा मधेसलाई यता यसरी गर्ने अर्को मधेसले त्यसरी गर्ने भनेर गरिएको होइन। हाम्रो आन्दोलन मधेस जनविद्रोह जतिखेर भयो त्यो चाहिँ नि त्यसको भित्रको सोचै त्यही थियो, हामी विभेदमा पऱ्यो र यो विभेदलाई अन्त गर्नलाई सङ्घीयतामा गएपछि हामी यसरी नि आफ्नै किसिमले नि आफ्नो व्यवहार कसरी चलाउने कसरी गर्ने एकै राष्ट्रभित्र यो विधि सङ्घीयताको विधिबाट सङ्घबाट हामी आफ्नो चाहिँ नि आन्तरिक काम अगाडि गर्ने भन्ने हिसाबले चाहिँ त्यो एजेन्डामा हामी समग्र मधेस प्रदेशको कुरा गरेका थियौँ, तर पहिलो संविधान सभामा हामीलाई तोड्ने फोड्ने काम भयो र मधेसलाई थरुवट र मधेस भनेर नि त्यसरी थारु जातिलाई एउटा एक किसिमले नि हामीबाट अलग थलग गर्ने खालको जातीय विभेदको बिउ रोपियो, त्यहीँ पनि मधेसैमा पनि जातीय विभेदको बिउ रोपियो, अन्तमा गएर यहाँले भने जस्तै सहमतिमा पुग्नलाई कम्तीमा बिग्रिनुभन्दा केही भए पनि नि जति जे बिग्रियो त्यसलाई समेट्नलाई हामीले दुई प्रदेशमा भए पनि मान्यौँ, नत्र भनेदेखि हाम्रो माग त प्रादेशिक त्यो भनेको भूगोलको हिसाबले मधेसलाई जुन किसिमले देखिएको छ त्यो हिसाबले होस्, त्यस्तै जनजातिको माग पनि थियो लिम्बुवान खुम्बुवानको, उहाँहरूको पनि बसोबास जुन क्षेत्रतिर छ त्यो हिसाबले उहाँहरू माग्नु भएको थियो, यी सबको आधारमा पहिलो संविधान सभामा समिति बन्यो, त्यसले एउटा रिपोर्ट दियो, आयोग आयोग त्यसले बनायो, त्यो आयोगले एउटा रिपोर्ट दियो, भनेपछि विधिगत ढङ्गले त्यो समिति र आयोगले रिपोर्ट दिइसकेपछि अब कुरो कहाँ त्यस्तो बाँकी थियो र के गर्नुपर्ने, त्यसै मध्येबाट त जारी गरिसक्नुपर्ने थियो, तर विडम्बना के भयो भनेदेखि त्यो संविधान सभा विघटन भयो। विघटन भइसकेपछि नयाँ संविधान सभा पनि सङ्घीयताको जुन एउटा मोडालिटी थियो त्यसमा जुन चाहिँ नि पहिचानको पाँच र त्यो सामर्थ्यको जुन आधारहरू थियो त्यसको आधारमा बनाउने कुरो थियो, त्यसबाट डिरेल नभइकन सङ्घीयता जारी गर्ने कुरो चाहिँ थियो। तर यहाँ जारी गर्ने बेलामा न हाँसको चाल न बगुलाको चाल जस्तो गरेर नि जारी गरियो, र त्यहाँ व्यक्तिवादी कृष्ण सिटौलाले यो नमान्ने, शेरबहादुर देवालले यो नमान्ने, माधव नेपालले यो नमान्ने, केपीले यो नमान्ने, टोपबहादुर रायमाझीले यो नमान्ने भन्ने जस्ता कुरो ल्याएर जुन यहाँ विवाद ल्यायो र त्यसैको झझलको अहिले तपाईँले जुन भन्नुभयो पाँच नम्बर प्रदेशमा देखिया छ, यो सत्ताधारी पार्टीमा पनि भर्खर हिजै मात्रै मैले टिभीमा सुने, फेरि पनि टोपबहादुर रायमाझीजीले उतातिर मन मान्ने भनेर भनिराख्नु भएको छ अरे। भनेपछि यो के व्यक्ति व्यक्तिको चाहिँ नि आफ्नो दर्ता भाव र नेताहरूको यो लाल पूर्जा भइसक्यो हरियो जिल्ला
पनि त्यो देखिन्छ नि त, जस्तै
हाम्रोमा होइन हाम्रो यहाँ चाहिँ
तराईका जिल्लालाई मात्र समेटेर चाहिँ प्रदेश बनाउँदाखेरि त्यहाँको जातीय उत्पीडन, त्यहाँको भाषिक उत्पीडन जुन तपाईँहरूले भन्दै आउनु भएको छ, त्यो उत्थान हुने र नागरिकको जीवन स्तरमा सुधार आउने भन्ने आधार त देखिन्न नि त, सुनिश्चित त हुँदैन नि त,
एकदम कहाँ देखिँदैन भन्ने कुरा बुदागत हिसाबले नि देखाइदियोस् न त। हामीले नि तराईको जिल्ला मात्रै भनेकै होइन, हामी त विभेद गर्दाखेरि मधेस भनेर गर्यो भनेपछि नि ल ठिक छ मधेस प्रदेश बनाऊ, त्यसमा जिल्ला जिल्ला हिसाबले ढ्वाक्कै ढ्वाक्कै हुनुपर्छ भनेर नि त्यो भन्दै आएको चलन सजिलो हुने भएर त्यसरी भन्ने गरेको, त्यो त गरेकै होइन। अब सङ्घीयतामा गएपछि त्यही पहिचानको हिसाबले कुरो आइगो, तर सामर्थ्यले थेक्छ कि थेक्दैन भनेपछि त्यसको लागि भूगोल र जनसङ्ख्या सबैलाई मिलाएर हामीले भूगोल र जनसङ्ख्या मिलाएर सङ्घीयतामा लाने हो, यो टेक्निकल काम हो। हामीले यहाँ के सम्वाद दियो भनेदेखि हाम्रो यी मानिस गर्ने आयोगहरूले पनि पञ्चायतको पालामा महेन्द्रले बनाएको जिल्लाको त्यही जिल्ला चाहिँ लक्ष्मण रेखा हुने, त्यही गाविस लक्ष्मण रेखा हुने, त्यसरी त हुँदै होइन नि।
अहिले त त्यति पनि आधार तय गर्न नसकियो देखियो नि त सरकार राजनीतिक दलहरूले, त हिजो महेन्द्र गरिरहनु भएको छ राजनीतिक दलहरूले यसो गरे उसो गरे भनेर, महेन्द्रले जतिको दूरदर्शिता र राष्ट्र र देशमा चाहिँ सेवा सुविधा पुर्याउने जनताप्रतिको उत्तरदायित्व त अहिलेका दलहरू जसले तपाईँहरू चाहिँ आफूलाई जनताको पार्टी भन्ने दावी गर्नुहुन्छ त्यो त देखिन्न नि त फेरि।
होइन बिल्कुल, त्यस चाहिँ त्यसमा चाहिँ नि यो दलहरूको यहाँले भनेको एकदम सही कुरो हो, यसमा दूरदर्शिता मात्रै नभइकन गभर्नेन्सको एउटा जुन साधारण पाटो हुन्छ, आफूले गरेको कोरेको खाकामा नि आफ्नो डिजाइन अनुसार केही नयाँ कुरो गर्ने त्यो पटक्कै देखिएन। के भने सङ्घीयता गर्ने ल्याउने, तर सङ्घीयतालाई त्यही त्यो जिल्लालाई नि नटुक्र्याउने, अञ्चललाई नटुक्र्याउने, अथवा त्यो गाउँलाई नटुक्र्याउने भन्ने पनि हुन्छ र भने जतिखेर गाविस बनाएको थियो त्यहाँ त निश्चय पनि केही बस्ती जुन थियो जोसँग एउटा गाउँ योसँग यो गाउँ हामी यो गाउँ त्यो अर्को गाउँ भनेर जुन बसेका थिए त्यसलाई जोडेर केही गाउँ भनेर गाविस बनाएको थियो नि। त्यस्तै अहिले सङ्घीयता हुँदा केही भनौँ न अहिले जतिसुकै जिल्ला त्यो भए पनि त्यो गाउँहरू क्षेत्रहरू छन् बस्तीहरू छन् त्यो समेटिएर यदि भूगोलको आधारमा र जनसङ्ख्याको बसोबास मधेसी मूलका बस्तीहरू कता छन् मधेसमा त्यो समेतलाई समेट्ने गरी भूगोल पनि अलि विकट नहुने गरी अथवा मधेसको भूगोललाई चुरेको कुन भागलाई सँगै राख्दाखेरि त्यसको सामर्थ्यको पहिचान सामर्थ्यमा चाहिँ नि त्यसले टेवा पुग्छ, यी सब कुरोलाई विचार गरेर रेखाङ्कन गर्नु पर्थ्यो नि। त्यसमा भूगोलविदको त्यो पनि भित्र त्यो लिनु पर्थ्यो, इतिहासविदहरूको कुरा लिनु पर्थ्यो, यी सब कुरो गरेर हामी यो काममा लाग्नु पर्थ्यो। राजनीतिले एउटा चाहिँ रेखा कोर्ने एउटा खाका कोर्ने, तर त्यसलाई निष्कर्षमा पुर्याउनलाई त स्पेसलिस्ट त राख्नै पर्छ नि। म पूर्वको मान्छे यदि छु भनेदेखि म त नि पश्चिमतिरको कुन भूगोलमा भन्नु सरसर्ती यसो हेर्दा यो जिल्ला मधेसभित्र
तपाईँले भने जस्तै स्पेसलिस्ट राखेर विशेषज्ञहरू राखेर सीमाङ्कनमा जान जुन अहिले पनि केही बितेको छैन संविधानलाई संशोधन गर्न सकिन्छ ठुला दलहरू सबै दल चाहिँ जिम्मेवार बन्ने हो भने त्यसको लागि विस्तृत अध्ययन गरेर जुन संविधानले पनि व्यवस्था गरेको छ प्रदेशको सीमाङ्कन हेरफेर गर्न चाहिँ एउटा आयोग बनाउन सकिनेछ भनेको छ त्यो आयोग मार्फत अब सीमाङ्कनको हेरफेर गर्न आन्दोलनरत पक्ष वा मधेसी मोर्चा तयार छ त
होइन अब हेर्नुहोस् मैले भन्न खोजेँ यहाँले भनेको नि त्यो आयोग र यो चाहिँ आयोगको नि कामै थिएन दिनुपर्ने समितिलाई पूर्ण अधिकार थियो विशेषज्ञलाई बोलाउने छलफल गर्ने त्यो सामुन्नेमा भएपछि नि भोलि त फेरि नि अब आयोग कसको अहिलेसम्म नि त्यो पक्षधर जुन अहिलेसम्मका जुन भनौँ न विभेदमा परेका पक्षधर छन् त्यहाँ चाहिँ शिक्षाको अभाव त्यहाँ चाहिँ यी यस्ता विज्ञताको विज्ञ भनौँ न विज्ञका जुन छन् मान्यता प्राप्त व्यक्तिको अभाव विज्ञता होला मान्छेमा तर मान्यता प्राप्त फेरि राज्यको हुनु पर्यो त मान्यता प्राप्त व्यक्ति छैन त्यहाँ भोलि त अब त्यहाँ कानुनी रूपमा त्यसरी मानिसकेपछि त त्यससँग सर्टिफिकेट छैन त उसँग खोइ विज्ञ खोइ यति वर्ष काम गरेको यो क्षेत्रमा भनेर आउँछ फेरि त्यही क्षेत्रका मान्छे आउँछन् जसले हामीसँग विभेद गर्छ भन्ने खालको एउटा साइकोलोजीले काम गरिरहेको छ त्यसले त फेरि पनि नि आशंका उब्जाउँछ त्यसले गर्दा अहिले संविधान सभामा जसरी जनताले छानेर प्रतिनिधित्व पठाइसकेका थियो र ऐतिहासिक संविधान सभा बनेको थियो भने त्यसको मेकानिजमभित्र बसेर त्यो समितिहरूमा विज्ञहरूलाई बोलाएर नि तीभित्र सबै लिएर समय लिएर माझेर कुरो ल्याउनु पर्थ्यो त्यो गरिएन अहिले अब जे भए पनि नि त्यति डिटेलमा त्यहाँ त फर्किने अवस्था त छैन
करेक्सन गर्ने माध्यम त आयोग हुन सक्छ
हो आयोग हुन सक्छ त आयोगलाई मेन्डेट त दिनु पर्यो नि आयोगको मेन्डेट के छ अहिले
तर तपाईँहरू हाताहाती चाहियो अहिलेका अहिले चाहिँ सीमाङ्कन परिवर्तन हुनु पर्यो भन्ने चाहिँ मोर्चाको माग देखिन्छ
हामी त हाताहाती जसरी उहाँहरूले हाताहाती काट्नुभयो त्यो प्रिन्सिपल त लागू भइसकेपछि त्यति कम्तीमा त्यो प्रिन्सिपल अनुसार गरौँ न त त्यो प्रिन्सिपल अनुसार गरौँ र बाँकी यहाँले जुन भन्नुभयो नि त्यो आयोगलाई हामीले म्यान्डेट दियौँ र त्यो आयोगले अब चाहिँ जुन यो भनौँ न स्थानीय तहको सरकारको लागि जुन बनाउनलाई त्यो बनाउने जुन म्यान्डेट छ त्यो कुन किसिमले बनाउँदाखेरि त्यो स्थानीय तहका त सरकार इफेक्टिभ हुन्छ त्यो दिएर त्यसलाई एउटा वाइड कार्यक्षेत्र भनौँ न त्यसको चाहिँ नि त्यसलाई सङ्कुचित नगर्ने सङ्कुचित गरेपछि त उसले के काम गर्छ एउटा औपचारिकता मात्रै निभाउँछ त्यसलाई चाहिँ गहन अध्ययन गरेर उसलाई नि वाइड एउटा चाहिँ अधिकार दिएर काममा लगाउन हुन्छ तर जसरी उहाँहरूले नि प्रदेश कोर्दाखेरि जुन प्रिन्सिपलमा बसेर कोर्नुभयो हो त्यो प्रिन्सिपलकै आधारमा हामीले जुन भनेका छौँ म यो पाँच नम्बर प्रदेशको तलको जुन भाग छ मधेस प्रदेशलाई उहाँले पहाडसँग जोड्नु भएको छ उतातिर छ नम्बर प्रदेशमा पाँच र त्यो छको बिचमा जसरी उहाँले मगरातले टुक्र्याउनु भयो त्यहाँ जिल्लै पनि पर्वतमा त जिल्लै पनि टुक्रियो नि भनेपछि उहाँहरूले आफ्नोमा टुक्र्याउनुलाई माथि टुक्र्याउनुलाई जिल्ला टुक्रिने तल चाहिँ मधेसमा छोड्नलाई जिल्ला टुक्र्याउनु नहुने किन जिल्ला टुक्र्याउनु हुँदैन भइहाल्छ नि कि तल यो नवलपरासीको पहाडतिरको अलिक धेरै विकट पहाड छ भनेदेखि त्यहाँ यदि उहाँले लाग्छ यतातिरका बस्तीहरू कुनै पनि हालतमा त्यतातिर कम्फोर्ट फिल गर्दैन भनेदेखि ठिक छ उतैपट्टि राखियोस् होइन भनेदेखि मेरो त विचारमा त्यो भूगोलमा नवलपरासीको पहाडतिरको जुन भूगोल छ त्यो भूगोललाई सामर्थ्यको लागि तलैसँग रहन दिँदा पनि सिङ्गै जिल्ला तल ल्याउँदा पनि अप्ठ्यारो पर्दैन त्यसरी नवलपरासीले तलै राखेर रा, यो पाँच नम्बर प्रदेशले माथिबाट नि माथिल्लो जिल्लासँग भन्नाले तनहुँ स्याङ्जाहरूलाई नि उता अर्घाखाँची रोल्पा तिनीहरूलाई पाल्पा तिनीहरूलाई नि माथि नै राखेर रा, त्यसरी गरिदियो भनेदेखि एउटा सहज वातावरण बन्थ्यो र धेरै कुरोमा कम्प्रोमाइज गर्ने उसमा आइसके
आन्दोलन उठिसकेका जस्तो देखिन्छ त्यो टुक्राउने भन्ने बित्तिकै जिल्ला जिल्लामा त आन्दोलनको तयारी भइसक्यो भन्ने सुनिन्छ
अब यो आन्दोलन फेरि पनि नि देखावटी जसरी पर्वतलाई टुक्र्याउनलाई उहाँहरूले टुक्र्याउनेले आन्दोलन त्यतिखेर उहाँ गर्नुभयो यसरी गरेन भने हुँदैन भइहाल्यो अब यहाँ फेरि छोड्नलाई नि आन्दोलन उहाँले फेरि त्यही प्रिन्सिपललाई मान्नु पर्थ्यो नि त उहाँले जुन प्रिन्सिपलले उहाँ गर्नुभयो हाम्रो यतापट्टि यसरी टुक्र्याएपछि मिल्छ भन्ने अब यहाँ मधेस चाहिँ नि ठिकै छ त उहाँहरू मिल्नै सक्नुहुन्न भनेदेखि पहाडतिरको पहाडैतिर बस्छ, मधेसतिरको नवलपरासी मधेस।
यो अङ्गीकृत नागरिकताको विषय पनि यो संशोधनको विषयमा उठाएको छ र एकदम विवादित बनाएको छ। यो मधेसी मोर्चाभित्रै अङ्गीकृत नागरिकलाई राज्यका प्रमुख पदहरू दिने विषयमा चाहिँ विवाद भयो भन्ने सुनिन्छ। जस्तै तपाईँहरूको पार्टी चाहिँ अङ्गीकृतलाई जुन व्यवस्था छ अहिले संविधानमा त्यसलाई नचलाउँ भन्ने जस्तो देखिन्छ। अर्को सद्भावना पार्टी चाहिँ अङ्गीकृतलाई चाहिँ विशेष अधिकारहरू दिनुपर्छ भन्ने देखिन्छ। मोर्चाभित्रै यो विषयमा चाहिँ एकमत नभएको जस्तो हो।
होइन, मोर्चाभित्र यहाँले भने जस्तो नि केही यी विवाद जुन भन्नुहुन्छ कुराहरू होला, तर निर्णय चाहिँ नि समग्र जे गर्ने हो त्यो त्यस मामलामा एउटै निर्णय भएर आउँछ, हुनसक्छ।
तर विवाद छ,
विवाद चाहिँ विचारको चाहिँ नि मतभेद हुनसक्छ। विचार मानिसले राख्छन्, म अर्को पार्टीको म विचारमा पार्टीको विचारमा भन्दिनँ अब कुरा कुन किसिमले त्यहाँ आउँछन् ल्याउँछन् उहाँहरूको के हो। तर मलाई जहाँसम्म लाग्छ अङ्गीकृतको उसमा एउटा संसारभरि मान्यता प्राप्त जुन मापदण्ड छ यो भूगोल जब राज्यको बाउन्ड्री बन्छ र त्यो नागरिकताले डिफाइन गर्छ यो राज्यको तिमी नागरिक हो भनेपछि नि त्यहाँ त्यो नागरिकको हक हितसँग सुरक्षित संरक्षित धेरै कुरा हुन्छन्। त्यसले गर्दा अङ्गीकृत भनेको अर्को बाउन्ड्रीबाट आएर यो बाउन्ड्रीमा बन्ने हो, त्यो मान्छेलाई सारा अधिकार दिनुपर्छ भन्ने न कहीँ छ न कहीँ हुन्छ न नेपालमा हुन्छ। यति कुरो म प्रश्न छु रह्यो वैवाहिक अङ्गीकृत भनेर जुन किसिमले एउटा हाम्रो अन्तरिम संविधानमा पुरानो मान्यता अनुसार हाम्रो बिहेबारी हुने इन्डियाको यता आउने यताको उता जाने जुन चलन थियो संस्कृति संस्कार थियो त्यसले गर्दाखेरि अब त्यो हार्मोनी जुन सामाजिक हार्मोनी इन्डियासँगको थियो त्यो नटुटोस् भनेर त्यो त एउटा दुईवटा व्यक्तिको एउटा परिवार हुन्थ्यो छ त्यो चाहिँ त डोली आएपछि त्यो भइगयो त्यो चाहिँ नि कहिल्यै पनि उसले आफूलाई नि इन्डियन सम्झिँदैन नेपाली नै सम्झिन्छ अथवा हाम्रै यहाँका छोरी मेरै बहिनी कति उता त्यो गए होलान् त्यसले चाहिँ नि कहिले पनि ऊ त उतीतिरको सम्झिन्छ। त्यो जुन थियो त्यो चाहिँ हामीले अन्तरिम संविधानमा त्यसलाई वैवाहिक अङ्गीकृतको नाम दिएर त्यसको चाहिँ एउटा डिफाइन गऱ्यौँ, त्यसले कन्फ्युजन यहाँ क्रिएट गरेको छ। त्यो भन्नै नहुने अङ्गीकृत त्यो थियो, अब नराख्दै हुन्थ्यो अङ्गीकृत नराखिकन वैवाहिक सम्बन्धको आधारमा भएका जुन नागरिक जुन छन् यहाँ त्यसलाई चाहिँ नराखे हुन्थ्यो, अब त्यो भइहाल्यो। मलाई लाग्छ यो बिस्तारै बिस्तारै यो डेभलपमेन्ट प्रक्रिया राज्यको विकास समृद्धिले यो सब कुराले आफै चिर्छ, किनभने पहिला बढी सङ्ख्या त्यहाँ किन हुन्थ्यो भने यातायातको असुविधा थियो पहाड र मधेसको बिचमा, इन्डियैबाट नि किनमेल छरछिमेकी नातागोता आवत जावत भएकोले बिहेबारी पनि त्यतैतिर चलन थियो। अब त ग्लोबल अब हार्मोनाइजेसन यस्तो भइसक्यो कि अब बाटोघाटो भन्यो अब आउने जाने भए मधेसका पनि पहाड आउने भए पहाडका मधेस जाने भए जागिरको सम्भावना बढ्यो भनेपछि बिहेबारी तब पहाड मधेसमै बढी हुन थालिसक्यो। मलाई जहाँसम्म लाग्छ पहिला जुन ट्रेन्ड इन्डियामा थियो त्यो समस्या ठुलो कुरो हुँदै होइन, त्यो चाहिँ 20-25 वर्षमा यो समस्या रहँदैन, यो चाहिँ यत्तिकै त्यो सेलाएर जान्छ।
हामी कार्यक्रमको अन्तिममा पनि आइसकेका छौँ। अब पर्सि 15 गतेसम्म पनि संविधान संशोधनको प्रस्ताव सरकारले संसदमा लगेन भने आन्दोलनरत पक्षहरू सङ्घीय गठबन्धन र मधेसी मोर्चा कसरी अगाडि बढ्छ?
मलाई जहाँसम्म लाग्छ पर्सिसम्म उहाँहरूले तपाईँले भने जस्तो नि कसरी बढ्छ भन्ने कुरो अब यसलाई धेरै हतासिएर नहेरौँ, केही आन्दोलनमा त हामी छँदैछौँ, त्यसले गर्दा आन्दोलनको अब स्वरूपहरू जुन छन् नि त्यो स्वरूपमा कुन किसिमले अब अगाडि बढ्ने त भन्ने उसमा छलफल बैठक हुन्छ। र मलाई जहाँसम्म लाग्छ अब धानसान भित्राइरहेछन् किसानहरू आम जनताहरू घर घरमा, यो बेलामा कुनै आम हडताल बन्द यताउतिको कुरो केही पनि हुँदैन। अब यही बेला हो जनतालाई सुसूचित गर्ने, अहिलेसम्म के भयो त सरकारले के गर्यो, हामी आन्दोलनलाई एउटा भनौँ न अस्थगन जस्तो गरेर अहिले वार्ताको टेबलमा जुन आएको छ यो वार्तामा के भयो त भन्ने कुरो सुसूचित गर्नलाई एउटा आम सभाहरू जस्तो कोण सभाहरू जस्तो कार्यक्रमहरू यो मनसिरको अन्तिम पुष महिना माघ महिनासम्म यी कामहरू नि को चाहिँ एउटा एक महिना जतिको चाहिँ रुटिन सुटिन केही निस्किन सक्छ म अन्दाज गरेको यो चाहिँ नि अहिलेसम्मको अनुभवको भरमा यही होला म भन्न सक्दिनँ, तर यदि नन पेपर पनि कम्तीमा आइगयो भनेदेखि त्यो नन पेपरको आधारमा अब चाहिँ यो महिना म यो महिनाभित्रमा आउने आशा जस्तो देखेपछि त्यो पनि अलिकति पछाडि ढकेलिन्छ त्यो कार्यक्रम, यसैमा बढी कन्सन्ट्रेट हुन्छन् सरकारलाई टेबलमा ल्याएर उसलाई एक किसिमले भनौँ न चित्त बुझाएर आन्दोलनकारी, हामी पनि चित्त बुझाउन सरकारलाई खोजिरहेछौँ, जुन हट गरेको छ चित्त बुझाएर यो देशको लागि जरुरी हो, संविधान संशोधन पट्टि नै लान खोजेको छौँ, संविधान संशोधन गराएर छाड्छौँ।
उहाँ हुनुहुन्थ्यो संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डाक्टर शिवजी यादव। आजको कार्यक्रममा हामीले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा भएको प्रगति, मधेसी मोर्चाको अडान र एमालेको असहमति लगायतका विषयमा छलफल गर्यौं। कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क मार्फत देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको आजको समय सकिनै लागेको छ। कार्यक्रमबाट प्राविधिक साथी सन्दीप सुन्दास र प्रकाश ढकालसँगै म अर्जुन पोखरेल पनि बिदा हुन्छु। नमस्कार।